नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल माघ महिनाको 7 गते शनिबार, तदनुसार 21 जनवरी सन् 2023, नेपाल सम्बत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। मृगौला प्रत्यारोपणमा ठूलो सफलता, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि हासिल गर्ने बताउनु भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले 1000 जनाको मृगौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा हिजो उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र क्रान्ति ल्याउने बताउनु भएको हो। 10 वर्षको अवधिमा 1000 जनाको मृगौला प्रत्यारोपण गर्नु राष्ट्रका लागि गौरवको विषय भएको भन्दै उहाँले मृगौला प्रत्यारोपण 99% सफल हुनु सकारात्मक विषय भएको बताउनुभयो। मृगौला प्रत्यारोपणका लागि 10-12 वर्ष अघिसम्म विदेश जानु परेको स्मरण गर्नुहुँदै उहाँले हुने खाने वर्गले मात्र विदेशमा प्रत्यारोपण गराउन सक्ने बताउनुभयो। नेपालमै 1000 भन्दा बढ़ी मृगौला प्रत्यारोपण भएकोमा प्रधानमन्त्री प्रचण्डले प्रत्यारोपणविद डाक्टर पुकार चन्द्र श्रेष्ठ र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बधाई तथा धन्यवाद दिनुभयो। यो पटक जनताका पक्षमा केही राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले त्यसका लागि स्वास्थ्यमा पनि परिवर्तन ल्याउने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले मृगौला प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रत्यारोपण केन्द्रलाई भक्तपुर सालाघारी स्थित 900 रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघिको कार्यकालमा 900 रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिएको भन्दै उहाँले अब त्यसलाई लागू गराएरै छाड्ने बताउनुभयो। मृगौला प्रत्यारोपणमा ठूलो सफलता, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री प्रचण्डले मृत्यु पश्चात अंगदान गर्ने शीर्षक दिँदै राजधानीको अग्रपृष्ठमा खबर छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्यु पश्चात आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ। प्रज्ञा भवन कमलादीमा हिजो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले 1000 मृगौला प्रत्यारोपण सम्पन्न गरेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो। मेरो मृत्यु पश्चात सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु। डायलोसिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मृगौला रोगीले सेवा लिन गाह्रो थियो, प्रधानमन्त्रीले भन्नुभयो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले 16 चैत्र 2069 निशुल्क डायलिसिस सेवा पनि आरम्भ गरेको हो। केन्द्रमा मृगौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण समेत हुने गरेको छ। सो सेवालाई थप आधुनिक र प्रभावकारी बनाउने जिम्मेवारी आफूहरूमाथि रहेको प्रचण्डले सुनाउनुभयो। प्रधानमन्त्री प्रचण्डले मृत्यु पश्चात अंगदान गर्ने राजधानीको अग्रपृष्ठको खबर हो यो। उपसभामुखमा राणा र यादवको उम्मेद्वारी शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राणा र नेपाली कांग्रेसका मुक्ता कुमारी यादव बीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले राणालाई उम्मेद्वार बनाएको छ। यस्तै विपक्षी दलहरूका तर्फबाट यादवले उम्मेद्वारी दिनुभएको हो। प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र दुईजनाको उम्मेद्वारी दर्ता भएको हो। शनिबार आज 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुनेछ। राणाको प्रस्तावकमा सोभिता गौतम हुनुहुन्छ भने समर्थकमा कृष्ण गोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लेङदेन हुनुहुन्छ। यस्तै यादवको प्रस्तावकमा बद्री प्रसाद पाण्डे, समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्र नाथ शुक्ला हुनुहुन्छ। राणालाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन समर्थन रहेको छ। सदनमा चार दलको बहुमत पुग्ने अवस्था छ। सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतले मतदान कसलाई गर्ने भन्नेमा निर्णय गरेका छैनन्। यस्तै विपक्षी दलहरूबाट साझा उम्मेद्वार यादवलाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ। स्वतन्त्र सदस्यहरूको समर्थन पनि खुल्न सकेको छैन। यसअघि सभामुख चयनमा भने स्वतन्त्र उम्मेद्वारहरूले सत्ता गठबन्धनका उम्मेद्वारलाई नै मतदान गरेका थिए। उपसभामुखमा राणा र यादवको उम्मेद्वारी गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति हटाउँछौ प्रधानमन्त्रीको भनाईलाई राजधानीले भित्री पृष्ठमा समावेश गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारले वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति हटाउने बताउनु भएको छ। हिजो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको 29 साधारण सभाको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनु भएको हो। उहाँले व्यवसायी समक्ष आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने आश्वासन दिनुभयो। यसै गरी प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको स्मरण गर्नुहुँदै उहाँले विदेशमा रहेका नेपालीको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएको बताउनु भएको थियो। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्ने भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर हो। देशलाई केही दिनै पर्ने परिस्थितिमा आफू प्रधानमन्त्री भएकाले देशलाई केही न केही परिणाम दिनुपर्छ भन्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेकाले त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो। वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति हटाउँछौ प्रधानमन्त्रीको भनाईलाई राजधानीले भित्री पृष्ठमा समावेश गरेको छ। मन्त्री परिषद कार्य विभाजन नियमावली संशोधन 9 मन्त्रालय कायम गरिने नागरिकको भित्री पृष्ठको समाचार हो यो। प्रदेश एकमा 9 मन्त्रालय कायम गरिएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले मन्त्री परिषद कार्य विभाजन नियमावली संशोधन गर्दै 9 मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले 3 मन्त्रालयलाई 9 सीमित पार्दै संरचना पनि तोकेको छ। प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सड़क पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय र पर्यटन वन तथा वातावरण मन्त्रालय रहने भएको छ। यसअघि कायम रहेका यातायात व्यवस्था तथा संचार, उद्योग, श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय खारेज भएको छ। बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालका लागि मन्त्री भक्ति प्रसाद सिटौलालाई दिने निर्णय गरेको छ। सोमबारसम्म कार्य विभाजन उपशीर्षक दिँदै नागरिक अगाडि लेख्छ, प्रदेश एकका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबारसम्ममा मन्त्रीहरूको कार्य विभाजन भइसक्ने बताउनु भएको छ। विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरूको कार्य विभाजन भइसक्ने बताउनु भएको हो। कार्कीले सरकार गठन भएकोसम्म मन्त्रीहरूको कार्य विभाजन नहुँदा मन्त्रीहरूको बास होटलमा भयो भनेर आलोचना भइरहे पनि अब धेरै दिन बिना विभागीय रूपमा मन्त्रीहरूले काम गर्नु नपर्ने उहाँले स्पष्ट पार्नुभयो। मन्त्री परिषद कार्य विभाजन नियमावली संशोधन 9 मन्त्रालय कायम गरिने शीर्षक र उपशीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। यसै गरी नागरिककै भित्री पृष्ठमा अर्को शीर्षक छ, मुख्यमन्त्री शर्माले पाए विश्वासको मत शीर्षकमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनु भएको छ। मुख्यमन्त्री नियुक्त भएको 9 दिनमा शर्माले हिजो विश्वासको मत प्राप्त गर्नुभएको हो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा शर्माका पक्षमा 25 र विपक्षमा 14 मत पर्यो। शर्मालाई माओवादी केन्द्रका थिए र नेकपा एमालेका 9, नेकपा एकीकृत समाजवादी र राप्रपाका एक एक सहित एक स्वतन्त्र सांसदले मत दिनुभएको हो। मुख्यमन्त्री शर्माले पाए विश्वासको मत नागरिकको भित्री पृष्ठको समाचार हो यो। सांसद कोइरीलाई पक्राउ गर्न गृहको पत्र शीर्षकमा राजधानीको अग्र पृष्ठमा समाचार छ। गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार मार्फत निर्देशन दिएको छ। गृहले कोइरीलाई पक्राउ गर्न हिजो निर्देशन दिएको हो। कर्तव्य ज्यान मुद्दामा फरार कोइरी महोत्तरी क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो। फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटक पटक पक्राउ गर्न निर्देशन दिनुभएको थियो, तर कोइरी हालसम्म फरार रहनु भएको छ। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्र मणि पोखरेलले हिजो विज्ञप्ति जारी गर्दै उप प्रधान तथा गृहमन्त्रीले पटक पटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको थियो। सांसद कोइरीलाई पक्राउ गर्न गृहको पत्र राजधानीको अग्र पृष्ठको खबर हो यो। हिउँदमै नाङ्गिए हिमाल, अघिल्ला हिउँहरूमा यति बेला सेताम्य देखिने हिमश्रृंखलाहरू यसपटक माघ लागिसक्दा पनि काला पत्थर जस्तै बनेका छन्। यो समाचार छ नयाँ पत्रिकामा। हिउँद यामको पहिलो डेढ महिना देशभर सुक्खा भएको छ। अधिकांश ठाउँमा मंगिर यता वर्षा भएको छैन। मध्य हिउँद पुगिसक्दा एक दुई ठाउँ बाहेक हिमपात पनि हुन सकेको छैन। विगत वर्षहरूमा यति बेला सेताम्य देखिने हिम श्रृंखलाहरू माघ लागिसक्दा पनि काला पत्थर जस्तै बनेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदको तीन महिना 15 मंगिरदेखि 15 फागुनसम्म औसत 60.9 मिलीमिटर वार्षिक वर्षाको 3% वर्षा हुनुपर्ने हो, तर हिउँदका डेढ महिना 1 माघसम्म जम्मा 0.1 मिलीमिटर मात्रै वर्षा भएको छ। एक दशकदेखि ट्रेकिङ गाइड गरिरहनु भएका सोलुखुम्बुका नवीन मगर भन्नुहुन्छ, यस्ता नाङ्गा हिमाल अहिलेसम्म देखेको थिएन। यस्तो नाङ्गो हिमाल ताबुचे अहिलेसम्म देखेको थिएन। एक दशकदेखि ट्रेकिङ गाइडका रूपमा बेस क्याम्प पुग्ने गरेको छु। अघिल्ला वर्षमा यो सिजनमा बेस क्याम्प पुग्न निकै कठिन हुने गरेको थियो। बाटोमा 2-3 फिटसम्म हिउँ जम्ने गरेकाले हिँड्न मुस्किल पर्थ्यो। बेस क्याम्पमा पनि बाक्लो हिउँ परिसकेको हुन्थ्यो, तर यसपालि हिउँ परेको छैन। 12 अमेरिकन नागरिकको टोलीसँग केही समय अघि बेस क्याम्प पुगेको थिए। हिउँ नपरेकाले सहजै बेस क्याम्प पुग्न सकियो। बाटोमा मात्र होइन हिमालमा पनि हिउँ छैन, यो भनाई हो। एक दशकदेखि ट्रेकिङ गाइड गरिरहनु भएका सोलुखुम्बुका नवीन मगरको। त्यसै गरी नयाँ पत्रिका अगाडि लेख्छ, हिमपात नहुँदा बाली नाली पनि सुक्न थाले। पुसदेखि माघसम्म सेताम्य देखिने हिमाल यसपटक फुङ्ग छन्। समयमै हिमपात नहुँदा हिमश्रृंखला नाङ्गा डाँडामा परिणत भएका छन्। मुस्ताङको थासाङ गाउँपालिका 2 कोबाङका 80 वसन्त शेरचनले जीवनमा पहिलो पटक यस्तो अनुभव गर्नुभयो। हिमाल काला पत्थर बन्न थालेकामा चिन्तित शेरचन यही अवस्था रहे हिमालको परिचय नै फेरिने हो कि भन्ने चिन्तामा हुनुहुन्छ। गत वर्ष 3-4 फिटसम्म हिउँ परेको मुस्ताङमा यति बेला माघको पहिलो सातासम्म पनि हिउँ परेको छैन। तल्लो मुस्ताङ मात्र होइन, माथिल्लो मुस्ताङमा समेत हिमपात भएको छैन। यति बेला सिंगो मुस्ताङ हिमालले ढपक्क ढाकिनुपर्ने हो, तर अवस्था त्यस्तो छैन। हिउँ पर्ने छाँटकाट छैन। हिमालका डाँडाहरू उजाड र फुस्टा देखिन थालेका छन्। स्याउ खेती समेत गर्दै आएका शेरचनले भन्नुभयो। हिउँदमै नाङ्गिए हिमाल नयाँ पत्रिकाको मुख्य समाचार हो यो। खागले बर्बाद प्रजा परिवार कान्तिपुरको मुख्य शीर्षक हो यो। नारायणगढ़ बजारबाट करिब 20 किलोमिटर पूर्वमा पर्छ खुरखुरे चोक। त्यहाँबाट उत्तरतर्फ गाड़ीमा करिब आधा घण्टा यात्रा गरेपछि समिटार पुगिन्छ। समिटारबाट कालोपत्र सड़क सकिएपछि पश्चिम उत्तरतर्फ अर्को करिब 3 किलोमिटर पर काली खोला भेटिन्छ। साबिकको कोराक गाविस हाल राप्ती नगरपालिका 10 पर्ने काली खोलाको पारिपट्टि एउटै आँगन भएका 4 घर छन्। ती प्रजा परिवारका हुन्। सबैभन्दा दायाँपट्टि राजकुमार प्रजाको घर छ, बाँकी 3 उनका दाजुहरूको हो। गत पुष पहिलो साता राजकुमारको घर पुग्दा उनकी 36 वर्षीय पत्नी मोतीमाया भर्खरै मकै गोडेर फर्किएकी थिइन्। यो एलानी जग्गा हो, दुई बाली मकै लगाउँछौ, बर्खामा धान रोप्छौ, तर त्यतिले वर्षभरि पनि खान पुग्दैन, मोतीमायाले भनिन्। राजकुमार तीनै व्यक्ति हुन् जो 2060 देखि 2067 का बीचमा चितवन राष्ट्रिय निकुञ्जभित्र कम्तीमा 21 वटा गैंडा मारेर त्यसको सिंह खाग तस्करी गरेको अभियोगमा सजाय काटिरहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 2071 माघ 25 मा काठमाडौँ विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट भक्तराज गिरीको नाममा जारी भएको राहदानी, बोर्डिङ पास, विदेशी कामदारको सूचना भएको पत्र र नेपाली दूतावास क्वालालामपुरबाट जारी एकतर्फी ट्राभल डकुमेन्ट बरामद भएको थियो। राजकुमार प्रजा हालसम्म 7 वटा मुद्दामा दोषी ठहर रहेका छन्। तीमध्ये 3 वटामा 15-15 वर्ष कैद र 1-1 लाख जरिवाना, एउटामा 15 वर्ष कैद र बाँकी 3 वटामा 10-10 वर्ष कैद तोकिएको छ। राजकुमार प्रजाकी श्रीमती मोतीमाया हुनुहुन्छ। उनका भाइ बीरबल चेपाङ मोतीमायाका भाइ 15 वर्ष जेल बसेर रिहा भएका छन्। त्यसै गरी दलबहादुर प्रजा राजकुमार प्रजाका जेठो दाई हुन्, 7 वर्ष जेल बसेर निर्दोष ठहर भएका छन्। त्यसै गरी दलबहादुर प्रजाकी श्रीमती लीलाकुमारी प्रजा 1 महिना थुना र 1 वर्षसम्म तारिखमा रहेकी छन्। त्यसै गरी बलबहादुर प्रजा राजकुमार प्रजाका माइलो दाई हुन्, 12 वर्षको कैद काट्दैछन् अहिले। त्यसै गरी रामकुमार प्रजा साइलो दाई फरार रहेका छन्। खागले बर्बाद प्रजा परिवार कान्तिपुरले मुख्य समाचार बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। हिजो बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर RA-416 को A-320 न्यारोबडी जहाज भारतको कोलकाता डाइभर्ट भएको छ। निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज RNP-AR एप्रोच प्रणालीमा काठमाण्डुमा अवतरण हुन सक्थ्यो, तर विमान जडान भएका 2 वटा GPS प्रणाली सिस्टम मध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता डाइभर्ट भएको बताउनुभयो। RNP-AR एप्रोच प्रणालीमा आधारित रहेर 1,300 मिटर भिजिबिलिटीमै अवतरण गर्न सकिने उक्त उडानमा संलग्न चालक दलले जीपीएसकै समस्याका कारण नन प्रिसिजन अप्रोच प्रणालीमा आधारित RNP-AR एप्रोच प्रणाली अनुसार अवतरण गर्न नसक्ने भएपछि सुरक्षित अवतरणका लागि जहाज डाइभर्ट भएको उहाँको भनाई छ। उहाँले मौसमको खराबीले जहाज डाइभर्ट गर्दा नजिकको विमानस्थलमा अवतरण गरिने भए पनि भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डुभन्दा कम भिजिबिलिटी भएपछि कोलकाता डाइभर्ट गर्नु परेको बताउनुभयो। काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। नेपाली उडानलाई यूको कालो सूचीबाट हटाउने प्रयासमा ठूलो धक्का शीर्षकको समाचार नयाँ पत्रिकाको अग्रपृष्ठमा रहेको छ। यति एयरलाइन्सको जहाज दुर्घटनापछि युरोपेली युनियन ईयूको टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत मूल्याङ्कन तत्कालका लागि स्थगित गरेको छ। दशकदेखि नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै आएको ईयूको एयर सेफ्टी कमिटी फेब्रुअरीमा एयर सेफ्टी अडिट गर्न आउने तय भएको थियो, तर 72 जनाको ज्यान जाने गरी 1 माघमा भएको यति एयरलाइन्सको जहाज दुर्घटना पछि ईयूको स्थलगत मूल्यांकन टोलीले भ्रमण रोकेको हो। फेब्रुअरीमा हुने भनिएको स्थलगत मूल्यांकनपछि ईयूले नेपाललाई कालो सूचीबाट हटाउने अपेक्षा थियो, तर आन्तरिक उडानमा भएको अहिलेसम्मकै ठूलो दुर्घटनाले नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने प्रयासमा धक्का लागेको छ। नेपाली उडानलाई ईयूको कालो सूचीबाट हटाउने प्रयासमा ठूलो धक्का नयाँ पत्रिकाको अग्र पृष्ठमा समाचार रहेको छ। विमान नआउने विमानस्थल शीर्षक दिँदै कान्तिपुरको भित्री पृष्ठमा खबर छ। निर्माण शुरू भएको 37 वर्षपछि बहुचर्चित कोठवाडा विमानस्थलमा कालोपत्र गरियो, तर 7 वर्ष अघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन। अहिलेसम्म कोठवाडा विमानस्थल परीक्षण उडानमै सीमित छ। स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाँ जाउने आशामा छन्। विमान नआउने विमानस्थल कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। विमान दुर्घटनाको मारमा पर्यटन क्षेत्र शीर्षकमा नागरिकले खबर बनाएको छ। यति एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेतीखोजमा भएको विमान दुर्घटनामा 15 विदेशी सहित 72 जनाको ज्यान गएको थियो। यसको असर पर्यटक आगमनमा परेको व्यवसायीले बताएका छन्। विमान दुर्घटनाको मारमा पर्यटन क्षेत्र नागरिकको भित्री पृष्ठको खबर हो यो। विमान दुर्घटनापछि पर्यटन क्षेत्र प्रभावित शीर्षक दिँदै गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। हिउ नपर्दा खर्कमा आगलागीको जोखिम अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। अघिल्ला वर्षहरूमा यो समय ताप्लेजुङको हिमाली बस्ती घुन्सा हिउँले ढपक्कै ढाक्थ्यो। त्यहाँका बासिन्दा जाडो छल्न तल्लो क्षेत्र झर्थे। पाथीभरा क्षेत्रको देउराली काफ्लेपाटी ठूलो फेदीसम्म हिउँ खेल्न आउनेको घुइँचो नै हुन्थ्यो। खेतबारी र डाँडापाखा सेताम्य हिउँले ढाकिन्थे, तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराट लाग्दा देखिएका छन्। खेतबारी सुक्खा छन्। पछिल्ला वर्षहरूमा समयमा हिउँ पर्न छाडेको छ। सदरमुकाम फुङलिङको तापक्रम 3 डिग्री सेल्सियस मापन हुँदा माथिल्ला बस्तीहरू ओलाङचुङ गोला घुन्सा याङमा लगायत क्षेत्रमा माइनसमा झरेको छ। कुवा र धारामा पानी जमेर सिसा जस्तै भएको छ, तर हिउँ पर्न सकेको छैन। चिसो अत्याधिक बढ़िरहेको छ। आकाश खुल्ला हुँदा हावा चलिरहेको छ। घुन्साका तेन्जिङ शेर्पाले भन्नुभयो, तर अघिल्ला वर्षहरूमा हिउँले ढपक्क ढाक्ने पहाड़ काला छन्। हिउँ नपर्दा खर्कमा आगलागीको जोखिम अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। कोरोना बीमा गर्ने 98,000 अझै हात खाली अन्नपूर्णकै अर्थपृष्ठमा समाचार छ। पछिल्लो समय कोरोना बीमा बापत कुल 1,12,49,604 रूपियाँ भुक्तानी भयो। सरकारले गत मंगिरमा 1,00,00,000 भुक्तानीका लागि निकासा गरेपछि यसमा थप थाप गरेर करिब 13,179 जनाले बीमा बापतको रकम पाए। व्यक्तिगत रूपमा कोरोना बीमा गरेर शुरूमै दर्ता गरेकालाई पहिलो प्राथमिकता अनुसार यस पटकको कोरोना दावी भुक्तानी गरियो। कोरोना बीमा गर्ने 98,000 अझै हात खाली अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।